نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في قرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد المعلم الجود والكرم اللهم صل على سيدنا مولانا محمد وآله الفاطمة اللهم صل على سيدنا مولانا محمد وآله وصحبه وبارك وسلم أما بعد معراج کی رات نبی کریم صلی اللہ علیہ وسلم کی ملاقات حضرت ابراہیم علیہ السلام سے ہوئی, جس طرح دیگر انبیاء علیہ السلام سے بھی آپ کی ملاقات ہوتی رہی, اسی طریقے سے حضرت ابراہیم علیہ السلام سے ملاقات ہوئی اور مختلف آواز میں آپ نے مختلف انبیاء سے ملاقات کی, لیکن حضرت ابراہیم علیہ السلام کا انداز بڑا عجیب تھا ملاقات کا. حدیث میں جیسے ہمیں معلوم ہے کہ یہاں پر بیت اللہ ہے, خانہ کعبہ ہے, بالکل اس کے اوپر آسمانوں پر اللہ نے بیت المعمور بنایا ہے. جس طرح ہم یہ طواف کرتے ہیں تو اللہ کے فرشتے طواف کرتے ہیں. تو حضرت ابراہیم علیہ السلام سے جو ملاقات ہوئی تو کیسے, اس وقت حضرت ابراہیم علیہ السلام جو تھے وہ بیت المعمور کے ساتھ ٹیک لگائے بیٹھے تھے بڑے تمام کے ساتھ. یہاں مفسرین نے بڑی پیاری بات کی ہے کہ دیکھیں کسی نبی کو کیسے ملے, نبی پاک سے کسی کو کیسے ملاقات کی, لیکن کیونکہ حضرت ابراہیم علیہ السلام کا تعلق خانہ کعبہ کے ساتھ تھا, بیت اللہ کے ساتھ تھا, اس کو تعمیر کیا تھا, تو اللہ سبحانہ تعالیٰ نے وہاں پر بھی ان کو وہی مقام رکھا اس کے ساتھ. تو یہاں ایک اور نقطہ بیان کرتے ہیں کہ دیکھیں جو دنیا کے اندر انسان کام کرتا ہے اور جس چیز سے محبت رکھتا ہے اللہ سبحانہ تعالیٰ آخرت میں اسی انداز سے اس کو وہاں رکھے گا. آج ہم مسجدوں سے محبت کرتے ہیں, مسجد سے چپٹے رہتے ہیں, مسجد کے کام کرتے ہیں, پکے نمازی بنتے ہیں الحمدللہ, مسجد کی خدمتیں کرتے ہیں جتنی ہم سے توفیق, تو یہ جو محبت ہے یہ ضائع نہیں جائے گی, بلکہ اللہ سبحانہ تعالیٰ اس محبت کے تحت اسی طرح وہاں بھی اللہ تعالیٰ یہی مقام انسان کو عطا فرمائے گا. حضرت ابراہیم علیہ السلام نے جو بات کی نبی پاک صلی اللہ علیہ وسلم سے, وہی کہا کہ آپ کو آنا بہت مبارک, میری اولاد میں سے آپ ہیں, میرے تو بیٹے ہیں, تو آپ کی امت بھی ماشاءاللہ بڑی امت ہے, بڑی عظیم امت ہے, تو میرا پیغام دے دینا, اپنی امت کو بتا دینا کہ جو بھی شخص یہ جنت جو ہے یہ چٹیل میدان ہے, بالکل چٹیل میدان ہے. اب جو شخص آپ کی امت میں سے, یہ مفہوم بتا رہا ہوں حدیث کو, جو شخص بھی آپ کی امت میں سے دنیا کے اندر چاہتا ہے کہ اس چٹیل میدان کو آباد کرے, صاف کرے, درخت لگائے, پودے لگائے, تو اس کا طریقہ یہ ہے کہ وہ دنیا کے اندر اللہ کا ذکر کرتا رہے, یہاں پودے لگتے رہیں. تو بھائی جو ہم اللہ کا ذکر کرتے ہیں وہاں جا کے کیا بن جاتے ہیں, درخت بن جاتے ہیں, خوبصورت پودے بن جاتے ہیں, ضائع نہیں جاتا یہ وقت ہمارا. پانچ منٹ لگائیں اللہ کے ذکر میں, دس منٹ لگائیں اللہ کے ذکر میں, پندرہ منٹ لگائیں اللہ کے ذکر میں, یہ تو ہم پہ ہے. حضرت ابراہیم نے فرما دیا کہ اگر تمہیں یقین ہے کہ تم نے اس دنیا کو چھوڑنا ہے, تمہارے باپ بھی چھوڑ گئے, تمہارے دادا بھی چھوڑ گئے, تمہارے پردادا بھی چھوڑ گئے, تمہارے ہمسائے بھی چھوڑ گئے, سب محبت کرنے والے تمہارے سامنے جا رہے ہیں, اور تم بھی اسی لائن میں بالکل اسی طرف چلتے جا رہے ہو, جوانی بھی گئی, بچپن بھی گیا, سب کچھ گیا, نوکری بھی گئی, دکان بھی گئی, ریٹائرمنٹ آ گئی, टाइड में फितना, घुटनों में दर्द, घुटनों में पेट में दर्द, कमर में दर्द, झुकना शुरू हुआ, आखिर जा कहाँ रहे, कहीं तो सफ़र ख़त्म होगा। तो ये वही जगह है जहाँ हमने सब चले गए, हमने वहाँ चले जाना है। तो मेरे भाई इस जवानी पर भरोसा ना करो, आज हम जवान हैं, बहुत मजबूत हैं और माशाल्लाह खूब कुछ कर सकते हैं, दुनिया में दौलत भी कमा सकते हैं, शादी भी चार चार कर सकते हैं, सब कुछ कर सकते हो, जवानी है। लेकिन उन लोगों को देखो जो जवानी को भूल चुके हैं, उस उम्र में पहुंच चुके हैं, जवानी याद भी नहीं बेचारों को, हमने जवानी कहाँ गुजारी थी। हर इंसान पे ये वक्त आने वाला है। होशियारमंद अक्लमंद मर्द औरत वो आदमी है जो आने वाली ज़िंदगी को अपने प्लान बनाए। प्लानिंग बहुत अच्छी चीज़ है, बहुत अच्छी चीज़ है। कोई कारोबार आदमी है, शुड मेक प्लान, उसके सामने कोई चीज़ होनी चाहिए कि भाई मैं ऐसा करूँगा। कोई बिजनेसमैन है, कोई और आदमी है, शुड ऑलवेज मेक द प्लान, उसके लिए बहुत ज़रूरी है। लेकिन सब प्लानों से बड़ा अफजल प्लान जो होना चाहिए वो आखिरत का होना चाहिए हमारा, कि वहाँ हम जाएंगे, फिर हम जब मरेंगे, ये प्लान होना चाहिए हमारा। अब हमने मरना है, मरने के बाद जनाब आला फिर हमारे फरिश्ते भी आएंगे, और फरिश्ते जो होंगे वो हमसे सवाल भी करेंगे और पूछेंगे भी कि भाई तुम कौन हो, कहाँ से आए हो, और हमारे हालात भी होंगे सारे, और बातें करेंगे हमारे से, और हम देखेंगे आस्ता आस्ता जो हमारे लोग हैं वो हमें नज़र आना बंद हो जाएंगे, डिसअपीयर होने शुरू हो जाएंगे। तो ये सब कुछ चीज़ें हैं जो होने वाली हैं, और फिर एक ऐसा होगा अंधेरा घड़ा होगा जो बिल्कुल हिसाब से खुदा जाता है। ये भी नहीं कि आगे पीछे भी चलो ये बड़ा आदमी इसके लिए तीन चार गज बढ़ा दो तक वहाँ वॉकिंग भी कर लेगा या करोड़ बदल लेगा, नहीं, वो तो एक ही डब्बा है हर साइज़ का, उसी डब्बे में बंद करके उसी साइज़ की कवर है जहाँ मैंने और आपने जाना है उसमें डाल देंगे। तो अब ये है कि जनाब ऊपर से मिट्टी, बाहर दुनिया गायब, ये मेरे साथ भी होने वाला है, आपके साथ भी होने वाला है। रोज़ हम नमाजें पढ़ते हैं, आज वो मर गया, बोर्ड पे लिखा होता है फलां मर गया, और नमाज़ पढ़ के हम तो फारिग भी होते हैं, वो बेचारा भी उस चक्कर में चला जाता है। तो ये हमने जाना है, इसमें तो कुछ शक नहीं। और जिनको इस बात पे यकीन हो गया पुख्ता, तो अब क्या है, जब हम हर चीज़ की दुकान ले रहे हैं, दुकान का प्लान कर रहे हैं, शादी कर रहे हैं, शादी का प्लान कर रहे हैं, मकान बना रहे हैं, मकान का प्लान कर रहे हैं, वेरी गुड, करना चाहिए। अब वहाँ जो हमने जाना है, ये सफ़र सारा बेअब कब्र में जाना है, जान भी देनी है कब्र में, फिर फरिश्ते भी आएंगे, और फरिश्ते आकर उन्हें पूछना भी है हमारे से, तीन सवाल भी उनसे पूछे जाएंगे, उस सवाल पे हमारा फैसला होगा। इसकी क्या प्लानिंग है, क्या प्लान है हमारे पास, होना चाहिए नहीं है। तो सबसे बड़ा प्लान तो ये कि यार हमारे थूक जो निकलनी चाहिए, यानी हमें नेगेटिव, जब भी कोई चीज़ हो ना आदमी नेगेटिव साइड पर ज़्यादा सोचे, पॉजिटिव पे बहुत कम सोचे। नहीं जी, हम तो बिल्कुल माशाल्लाह नेक आदमी हैं, तहज्जुद गुजार हैं, फलां करते हैं, नहीं। क्या सोचना है कि हम सबसे गुनाहगार आदमी हैं, सबसे गंदे आदमी हैं, हमारी नमाजें बेकार हैं, हमारी हर चीज़ बेकार है, बिल्कुल नेगेटिव को सोचें तो फिर खौफ आएगा। तो अब क्या करें फिर भाई, इस किस्म के आदमी के साथ क्या होगा, मामला क्या होगा, अजाब। तो कहें भाई वो मैं ही हूँ जिस पे अजाब होगा, जिसके बारे में बताया जाता है कब्र तंग हो जाएगी, पसलियाँ आर पार हो जाएंगी, और जनाब अल्लाह बहुत सख्त सवाल होगा, फरिश्ते आएंगे तो उनकी शक्ल में भयानक होंगी, और बहुत सख्त किस्म के मामलात होंगे, कब्र जो होगा आपके छोला बन जाएगी, असदे शामिल हो जाएंगे, बस मैं तो वो ही हूँ। मानते हो नहीं मानते, हाँ कौन कह रहा है कि मैं जन्नती हूँ मुझे दिखा दें। ये जब तक नहीं होगा तो प्लान नहीं बनेगा। अगर हम जन्नत ही, मैं कहता हूँ भाई रोटी तो मुझे आ जाएगी आसमान से उतर रही है मज़े, तो मैं खाक जाऊँगा अभी दुकान पे, मैं बेकार कोशिश करूँगा कि जाके कोई काम करूँ किसी जगह, मैं रोटी आ रही आ जाएगी, बस छत फटेगी, फरिश्ते आएंगे जी भाई हाँ भाई क्या खाने आज का मेनू गया आपका, बता दूंगा आज दस्तखान लग जाएगा खा लूँ, वो कह भाई आप काम क्यों नहीं करते, काम आप करें हमारे तो खाना आने वाला है, बस ब्रेकफास्ट कर लिया, ये ना मामला। तो जब उसको बदले रोटी मिलनी ही नहीं, साथ वाला भी नहीं पूछेगा, फिर वो भागेगा यार कोई फैक्ट्री में काम दे दो या ये करो, ऐसे होता है ना। तो अब जब हमें पता चल गया कि मैं तो भाई इस हाल में हूँ कि अजदेह लपटेंगे, मुझसे सवाल होगा, मैं सवाल का जवाब नहीं दे सकूँगा, इन तमाम मामला जो होगा कि कब्र तंग हो जाएगी, और इसको कहा जाता है अजाब कब्र। अजाब कब्र ऐसा है कि बड़े बड़े सहाबा जो थे वो कब्र बैठ के रोते थे तो उनकी गाड़ियाँ गीली हो जाती थी, बल्कि वो ज़मीन मिट्टी खुद सरकारें दौसम के ये हालात थे इस किस्म के। आप कभी कब्र पे जाते तो कब्र पे आप गलिया शुरू फरमाते थे, तो तमाशा तो नहीं ना। तो मैं और तू किस चक्कर में भाई, बख्शे बख्शाए बैठे हैं हमारा हालत में, तो सबसे पहला प्लान हमारा क्या होगा? अजीब बात है, कहने वाला में कुछ और बात था, ये किधर बात निकल गई, अल्लाह ताला की कहाँ है ये, कहने का मकसद मेरे कुछ और था, अभी उस टॉपिक में जाना था, लेकिन ये बात ही और कुछ हो गई, तो ये जरूरी लगती बात बहुत। अब ये है कि वही और आपको सोचना चाहिए कि सबसे पहला प्लान हर मर्द औरत का सोते उठते बैठते ये होना चाहिए कि भाई मैं गुनाहगार आदमी हूँ, बिल्कुल 100% सोचते। शैतान फूंक मारेगा, नहीं नहीं तू तो मौजदन है यार, तेरा क्या, और तू तो पैर कुछ नहीं, इसको माइनस कर दे, नहीं भाई मैं ही वो आदमी हूँ जिसको सजा मिलनी है, पक्का यकीन करना पड़ेगा इस पर। जब यकीन हो गया, सब निकल गए खराफात के, जो जनाब नारे मारे, जनाब आई हजर साहब, शेख साहब, फलां साहब, मौदी साहब, फलां साहब, सब माइनस कर दो, सब माइनस कर दो, भाई मैं ही वो आदमी हूँ जिसका हिसाब होगा, और जब मैं बिस्तर में लेटूँ तो पता ये खबर है, बिस्तर जो बिस्तर ही मेरा कब्र है, उस थोड़ी देर के बाद मेरी रूह निकल जाएगी और मैं मरने वाला हूँ। अब प्लान क्या है हमारा, आज ही कर लें, करेंगे बताऊँ तो, पक्की बात है, ऐसा प्लान आपको बताऊंगा अल्हम्दुलिल्लाह यही कब्र में दिल करेगा अभी चले जाए, सब डर निकाल जाएगा, प्लान की बात है ना, प्लानिंग ऐसी होनी चाहिए जो इंसान कहे क्या कब्र, उनको फिर माशाल्लाह वो दिलेर हो जाता आदमी। आज तुमने क्या कहा था, उन्होंने कहा था ये ऐसे ऐसे होगा कब्र में, उन्होंने कहा यार रसूल ईमान यही होगा, हाँ ईमान तो तेरे पास ही, कहते फिर ठीक है खैर जो कुछ होगा मैं देख लूँगा, सुभान, क्यों प्लानिंग थी उनकी, उन्हें अपने ईमान को इतना मजबूत कर लिया था कि जब बताया गया तो डर गए। नबी पाक ने फिर सवाल किया कि जिस वक्त ये मामर होगा ये उम्र का ईमान ऐसे ही होगा, उन्होंने कहा ईमान तो उम्र का ये होगा, कहते फिर छोड़ दें देखी जाएगी, फिर आने दें फरिश्तों मेरे पास, बात कर लूँगा मैं उनसे, ये है प्लान, इंसान प्लान रखे उस पर तैयारी की हो फिर कॉन्फिडेंस के साथ जाएगा, हाँ अभी आगे फरिश्ते आए नहीं मलक मौत साहब भेजें, कॉन्फिडेंस पूरा होता है, यही वो लोग होते हैं जिनके अल्लाह पाक कहता है ये कौन है, मुतमन्ना नफ्स के साथ ही जा रहे होते हैं, ऊपर से भी पुकार हो रही है, इस्तकबाल हो रहा है अल्हम्दुलिल्लाह, और दुनिया से भी इस्तकबाल के साथ जा रहे होते हैं, हम तो मैं करना चाहिए नहीं करना चाहिए। तो सबसे खतरनाक जो हमारे है सबसे पहला प्लान वो क्या है कि हमें उस चीज से बचना है, किस चीज से, कब्र के अजाब से, बस वहां से छुट्टी होगी ना मामला पार, कौन बता सकता है प्लान, अल्लाह अल्लाह के रसूल के अलावा कोई नहीं बता सकता, मैं तू क्या बताएंगे, मौलवी क्या बताएगा, इसका प्लान तो इतनी बड़ी चीज का प्लान कौन बताएगा, अल्लाह ही बताएगा, अल्लाह का रसूल ही बताएगा, और तीसरा आदमी कोई नहीं बता सकता, बता सकता है कोई, सवाल ही पता, तो बस बता दिया इसका प्लान, बड़ा आसान, सबसे ज्यादा वो प्लान कर लें कि अजाब कब्र को बचाने वाला जो सबसे बड़ा अमल जितने भी आप करते हैं सबसे बड़ा अमल क्या है, अल्लाह के जिक्र के अलावा कोई भी नहीं, इनको कहते हैं अकलमंदों उलिल अलबाब, जिसने कुरान ने कहा है जिक्र वालों वालों का, ये हैं अकलमंद लोग, समझ गए पैगाम, समझ गए तैयारी, समझ गए कि भाई सबसे ज्यादा प्लान दिया अल्लाह पाक ने, जो इस जगह पर तुम्हें जो चीज बचाएगी अजदहों से, हर चीज से, फला चीज से, किस हाल में क्या चीज बचाएगा, वो अल्लाह का जिक्र बचाएगा, इतनी बड़ी चीज अल्लाह का जिक्र है। अब मैं आता हूँ हदीस की तरफ, तो आज के हमें अपने इस प्लान को मजबूत कर लेना चाहिए, और किसी बुजुर्ग के लिए नहीं, किसी और चीज, भाई हमने ये प्लान जो किया है अल्लाह का जिक्र का, मस्जिद में इधर जिक्र उधर जिक्र, जिक्र मस्जिद में, और मस्जिद वाले जो एहतमाम कर रहे हैं आज से नीयत कर लें, सिर्फ मकसद इसका यह है कि कोई बंदा भी अल्हम्दुलिल्लाह के इस जिक्र की तरफ लग गया उसकी जिंदगी बन गई। हमें ये नहीं चाहिए कि भाई मस्जिद भर जाए, ऊपर वाली भर जाए, 100 आदमी, 150 आदमी, 300, नहीं, हमें तो क्या है कि एक आदमी भी आ जाए अल्हम्दुलिल्लाह, सरकार की उम्मत का एक आदमी भी प्लान कर गया कि मैं अपनी कब्र को बचाऊंगा, तो हमारा काम बन गया, हमारी जिंदगी की कमाई बन गई कि या रसूल सल्लम हमने मेहनत करके एक आदमी को तैयार कर लिया था इस चीज के लिए, तो उसने तैयारी शुरू कर दी थी कि कब्र के अजाब से बच जाऊं, तो अल्हम्दुलिल्लाह वो एक आदमी हमने पेश कर दिया, तो जितनी जिंदगी 80 साल 60 साल जो हमें दी थी वो कामयाब जिंदगी हो गई। ये दावत है, इसको कहते हैं दावत। ये नहीं देखना भी सारी मस्जिद भरी हो फिर मैं आऊँ, फिर तक ऐलान हो और फिर इश्तहार निकले और फिर नारे पड़े और फिर मैं आके बैठूँ और मैं बड़े तरीके से जनाब तकीरें शुरू करूँ, फलाह करूँ और अंदर से चूहा भी ना निकले। नहीं, हमने ये करना है कि भाई सारी जिंदगी की सक्रम एक आदमी को सही कर लिया, बस हमें हमें तो ये है फलाँ आप आए जी हमारी मस्जिद में आ जाएँ, यहाँ से फलाँ पर बनी बजी अभी बनी है, 5-6 आदमी होते हैं वहाँ जिक्र कराएँ, आते हैं जनाब रहेंगे चार पांच आदमी, बहुत है बड़ा बड़ा बहुत बड़ा मजमे, नहीं हम नहीं जा सकते, पांच आदमी क्या जिक्र कराने हैं, उनको खुद हमारे जिक्र में आ जाए। कभी अल्लाह वाले ऐसा नहीं किया, मीलों मीलों दूर सफर करते थे एक आदमी को पैगाम देने के लिए, एक आदमी को पैगाम देने के लिए कि भाई तुम दीन पे आ जाओ और नमाजें पढ़ो या जिक्र करो, मीलों मीलों सफर करते थे जाके सब एक आदमी, क्यों कि काश यही मुसलमान हो जाए तो हमारा काम बन जाए, जी मेहनत है दीन की। तो क्या भाई ये है जिक्र, अगर जिक्र से हम प्लान कर लें तो पहला काम तो ये रहा कि अल्हम्दुलिल्लाह ये गारंटी आ रही है अल्लाह का जिक्र करने में, जब कब्र में उतारा जाएगा तो नूरा नूर हो जाएगा भाई, फरिश्ते कहेंगे ये तो जाकिर है, बस वो कामयाब है। क्यों कामयाब होता अल्लाह के जिक्र से, सुनो मैं आप बताता हूँ। अब आता हूँ मैं हदीस की तरफ। हजरत इब्राहिम अलैहिस्सलाम ने कहा कि भाई अपनी उम्मत को बता देगी क्या बन जाते हैं, दरख्त बन जाते हैं। तो इस हदीस के तहत सूफिया कराम ने अल्लाह वालों ने बड़ी बेहतरीन मिसाल दी अल्लाह के जिक्र की, गौर से सुने कि क्यों बचाता है जिक्र अज़ाब क़ब्र से। सुने आज इसके जहन में बातें आई, वर्ष कर रहे हैं आपकी खिदमत। ये जो पैगाम दिया कि दरख्त बन जाता है, तो सूफिया कराम ने से बहुत बेहतरीन चीज़ें खस कर ली हदीस से कि अल्लाह का जिक्र जो है मानिंदे किसके है, दरख्त के है। अल्लाह का जिक्र मानिंद समझते हैं, रेजेंबलेंस किस चीज से, रेजेंबलेंस की दरख्त से। ये ऊपर से मिली है मिसाल इसकी कि जिक्र जो है उसका मुशाहबा, उसका रेजेंबलेंस जो है वो क्या है, दरख्त के मानिंद है, दरख्त की तरह है। अब दरख्त की क्या खासियत होती है, नए जिक्र को दरख्त को क्या होता है, जिक्र जो दरख्त है उसकी एक खासियत ही है, उसका वैल्यू उसकी कदर एक चीज पर है, यानी दरख्त। सबसे पहले ये दरख्त की नशोनुमा कैसे होती है आप ये देखें, दरख्त जितना भी ज्यादा मजबूत होगा दरख्त और हिल ना सके गिर ना सके वो सबसे अच्छा दरख्त होता है। भाई ये तो मजबूत दरख्त है, ये गिरने वाला टूटने वाला नहीं, मजबूत दरख्त है, यानी जड़ मजबूत होती है उसकी दरख्त की। तो जिसकी जड़ दरख्त की जड़ मजबूत होगी समझो बड़ा बेहतरीन दरख्त है, क्योंकि मजबूत दरख्त है। दूसरी खासियत जिक्र की क्या होती है, उसकी दरख्त क्या होती है कि उसके अंदर जो दरख्त हरा भरा हो, खूब उसकी टहनियाँ हो, खूब माशाल्लाह रौनक लगी हो, तो कहते हैं ये बहुत अच्छा दरख्त है, परिंदे कौन से बनाते हैं सब कुछ फायदा होता है चलता है। एक तो यह है कि बहुत मुस्तकीम हो दरख्त, पक्का हो, जड़ पक्की हो, गिरे ना। दूसरी क्या कि खूब बड़ा चहल पहल हो। और तीसरी जो असल खासियत है उसकी दरख्त की वो क्या है कि कुछ फल लगते हों उसमें। जब कोई आदमी दरख्त लगाता है, आम का दरख्त लगाएंगे या पत्तों के लिए तो नहीं लगाएंगे, दरख्त आप किस चीज़ के लगाएंगे, आम खाने के लिए लगाएंगे। और बाज जो देर से फल देते हैं तो आप कहेंगे चलो भाई हम दरख्त लगा देते हैं तो कम से कम हमारे बेटे तो खाएंगे, इसके आम तोड़ेंगे खाएंगे माशाल्लाह, सेब खाएंगे। तो मेन मकसद ये होता है दरख्त का कि उससे हमने फल खाने हैं। अब जो दरख्त खड़ा है उसमें फल ही नहीं है, वो कुछ दे ही नहीं रहा, तो थोड़े दिनों के बाद होगा क्या बेचारे के साथ, आखिर में फिर आएगा कोई आला काट के उसको तकसीम कर देगा, कहीं फर्नीचर बन रहा है, लकड़ियाँ जल रही उसकी, कहता है भाई तो फल है ही नहीं, तो बेकार है इसका क्या मतलब, फ़ायदा क्या इसका, उस दरख्त को काट दिया जाता है। अब आते हैं हम जिक्र की तरफ कि जिक्र मिसाल किससे दी गई है, दरख्त से दी गई है। तो सबसे बेहतरीन जिक्र आप जाकरीन है सुन लें, सबसे बेहतरीन जिक्र वो होता है, अच्छा जिक्र वो होता है जो दरख्त की तरह मजबूत हो, जिसकी जड़ सुन लें, जिसकी जड़ मजबूत होगी वो दरख्त मजबूत होगा, पक्का होगा, हिल नहीं सकेगा किसी तूफान से भी। और जिस जिक्र की जड़ मजबूत होगी दुनिया की कोई चीज चीज भी उस जिक्र को हिला नहीं सकेगी, नहीं हिला सकेगी। इसलिए दरख्त की तरह वही मजबूत होता है, कितनी हवा चले आंधी चले वो मजबूती से खड़ा होता है अल्लाह का जिक्र जिसके पास होता है। दूसरी खासियत कि भाई इसकी बहुत शाखें होती हैं, हरा भरा होता है। अब ये क्या है, ये मजबूती क्या है जिक्र की, ये भी सुन लें, ऐसे मजबूत जड़ कैसे पक्की होती है अल्लाह के जिक्र की, कि जिस कदर ज्यादा इस्तकामत होगी जिक्र पर, सुन लें, जिस कदर ज्यादा इस्तकामत होगी پابندی ہوگی اسی طرح یہ درخت جو ذکر کا ہے یہ مضبوط ہوگی, اس کی جڑ مضبوط ہو جائے گی. تو اگر درخت کو مضبوط کرنا چاہتے ہو ذکر کے, تو کیا ہو اس میں؟ استقامت ہو. کہ بھائی ہمیں استقامت رکھنی ہے کہ ہم نے صبح شام کی پابندی کرنی تھی, جو تسبیح کا تعداد مقرر کی ہے اس کو ہر حالت میں ہم نے پورا کرنا ہے, اس کو استقامت کہتے ہیں. طوفان آئے, آندھی آئے, ہم نے کرنا ہے. تو وہ درخت کیا ہوگا آپ کا ذکر کا؟ اتنی جڑ مضبوط ہو جائے گی کہ اس کو کوئی ہلا نہیں سکتا, کسی شیطان کا وار نہیں چلے گا اس ذکر کے اوپر. دوسری چیز درخت کی کیا تھی؟ ہرے بھرے پتے ہوں, خوب ٹہنیاں ہوں. تو ذکر میں کیا چیز ہے ٹہنیاں؟ یہ کون سی چیز ہے ذکر کے اندر کہ ٹہنیاں نکلے خوب زیادہ, اس کے اندر ٹہنیاں بہت نکلے. اللہ وہ کثرت ذکر ہے, استقامت ہے. تو وہ استقامت آپ کی ذکر کی کیا کرے گی؟ آپ کے اس طرف کو جڑوں کو مضبوط کر دے گی. اور اگر آپ نے کثرت کی اللہ کے ذکر پر, بڑھاتے رہے کثرت ذکر کرتے رہے, تو ٹہنیاں بڑھتی چلی جائیں گی. اور جتنی درخت کی ٹہنیاں بڑھیں گی, پتے بڑھیں گے, اسی قدر جو درخت ہوگا وہ خوب ماشاء اللہ پھلے پھولے گا, دور سے نظر آئے گا. دو چیز ہمیں آئیں گی ذاکر و سمجھ رہے ہو کہ اگر درخت کو مضبوط کرنا چاہتے ہو جس طرح کی بات کی حضرت ابراہیم علیہ السلام نے, تو ہمیں یہ درخت ایسا ذکر کرنا چاہیے. استقامت نمبر دو, کثرت. اب کیونکہ ذکر کی شان کیا ہے, اب درخت کھڑا بھی ہے, مضبوط بھی ہے, پتے بھی ہیں, اگر پھل نہیں دے رہا تو کیا کرتے ہیں؟ اس کو کاٹ دیتے ہیں. تو اب ذکر میں استقامت بھی ہے, کثرت بھی ہے. اب تیسری چیز ہمیں کیا چاہیے جس سے ذکر ہمارا مقبول ہوگا, جس سے ہمیں فائدہ ہوگا ذکر کا؟ کون سے ذکر کا فائدہ ہوگا؟ جڑ سے کوئی فائدہ ہمیں تو نہیں ہو رہا, پتوں سے ہمیں کیا فائدہ؟ ہمیں تو پھل چاہیے. اگر اس درخت پہ پھل نظر آ گئے آپ کو لگے ہوئے, اور پھل وہ کھانا شروع کر دیا آپ نے الحمدللہ, تو سمجھو پھر آپ کا ذکر کمال ہو گیا. وہی ذکر اس درخت کی طرح بہترین ذکر ہوگا جو آپ کو پھل کھلائے, جس پہ پھل لگے ہوں فرسٹ کلاس. اب آپ پوچھ سکتے ہیں کہ جناب وہ پھل کون سے ہیں جو ذکر کے درخت پر لگیں, تاکہ ہمیں پتہ چل جائے الحمدللہ یہ ہمارا جو درخت ہے اللہ کا ذکر کا, یہ بہت فرسٹ کلاس ہے, ہمیں بہت مزہ آ رہا ہے اس میں. تو وہ کیا پھل ہیں؟ کون سا پھل ہے جو اس میں لگتا ہے, اس درخت پہ لگتا ہے اللہ کے ذکر میں, جس سے اس کی قدر اور قیمت ہے اللہ کے نزدیک, وہی مقبول ہے, وہی درخت جنت میں جائے گا, اسی پہ ہمیں سب انعام ہے. پھل ہوگا تو کام بنے گا نا. وہ کون سے پھل ہیں؟ سبحان اللہ, وہ لگ جائے تو کام بن جاتا ہے, پھر وہ ذکر ہے. پھر آپ کہیں جی ہم نے ذکر کیا ہے, ذکر ہمارے پاس ہے, ہم ذاکر ہیں, وہی ذکر ہے جو جا کے پھر ہمیں قبر میں بچائے گا. جو قبر بتایا نا کہ ذکر کرنے والا سب سے بڑا عمل ہے جو قبر کے عذاب سے بچائے گا, یہی میں نے بات بتائی نا. وہ کون سا ذکر ہوگا؟ یہ ذکر ہے جو میں اتاروں گا. مانا تھا پھر وہی ہوگا, اگر پھل نہیں ہے تو اس درخت کی طرح جس طرح کاٹ دیتے ہیں درخت کو بھی, لکڑی میں جلا دو, تو وہ ذکر تو پھر بیکار جائے گا, اس کو کوئی فائدہ نہیں ہوگا, کچھ فائدہ نہیں ہوگا. اگر اس پہ پھل نہ ہوئے, پھل ہوئے تو وہ ہمیں عذاب قبر سے بچائے گا, سن لو. اور ہم ذکر کرتے ہیں, اب ذرا ہم سوچ بھی لیں کہ وہ پھل لگے ہیں ہمارے درخت پہ یا نہیں لگے. اگر نہیں لگے تو فوراً وہ پھل لگ جانے چاہیے, تاکہ الحمدللہ موت کا کچھ پتہ نہیں. کرتے ہیں وعدہ اپنے سے, پھل بتاؤں تو انشاءاللہ آج سے سوچنا شروع کریں گے پھل کے بارے میں. سنیں اس پھل کے بارے میں جو بتایا گیا, کون سے پھل ہیں؟ شریعت اور سنت کے پھل ہیں. جو اللہ کا ذکر کرتے کرتے شریعت پر چل پڑا, اللہ نبی ہمیں سنتوں پہ چل پڑا, تو سمجھو اس درخت پہ پھل لگنا شروع ہو گئے. تو جو شخص شریعت اور سنت پہ چلے گا تو وہ عذاب قبر اس پہ کیا کرے گا اس کے لیے؟ الحمدللہ یہی وجہ ہے کہ جب ذکر اللہ کا ہوتا ہے تو کامیاب ذکر, اس کی نشانی یہی ہے کہ ذکر ہوتے ہی الحمدللہ جلدی یا دیر. ذکر کا ساتھ کیوں سے ہے؟ یہ ذکر کا ساتھ نہیں ہے کہ بھائی ہمیں غیب کی خبریں آنے شروع ہو گئیں, یا ہم لوگوں کی باتیں بتانے شروع کر دیے, یا ہم نے جنوں کو قابو کر لیا ہے, یا ہم نے پھونکیں مارنی شروع کر دی ہیں, یا لوگوں نے ہمیں ولی کہنا شروع کر دیا ہے, یا ہم کشف و کرامات بتانے لگے ہیں, یا آج یہ ہمارے پاس جیوے لائے تھے, آج فلاں آئے تھے, یہ سب چیزیں, اس کا نام بزرگی نہیں ہے, نہ ایسے ذکر سے کوئی فائدہ ہے. ذکر وہ ہے الحمدللہ کہ کچھ بھی نہ ہو, کسی قسم کی کرامت بھی نہ ہو, کوئی حساب کتاب نہ ہو, لیکن کبھی اس کی نماز ضائع نہ ہو, چہرہ اس کا ماشاء اللہ منور ہو سنت کے ساتھ, اس کی عشق بڑھتا جا رہا ہو نبی پاک قسم سے, بغیر کسی دلیل کے ہر سنت کو مان رہا ہو اور زندگی میں آ رہا ہو, حرام سے ایسا بھاگتا ہو جیسے بچھو سے, جیسے قبر میں جو بچھو آئیں گے نا, جب دنیا کے اندر حرام سے اتنا بچنا شروع ہو جائے گا تو قبر میں وہ سانپوں سے بچنا شروع ہو جائے گا. اللہ کے احکامات شرعی میں جو انسان کو دیے گئے اس مکمل پابندی کر رہا ہو, جس قدر پابند شریعت اور سنت ہوگا, جس قدر نبی پاک نے سنت پہ اس کا عمل ہوگا زندگی کے اندر, سمجھو کہ اس کا ذکر جو ہے کامیاب ترین ذکر ہے. کسی اللہ والے کو دیکھنا چاہتے ہیں کہ بھائی دیکھیں ان کا ذکر کیسا ہے, اٹھا کر دیکھ لیں ہسٹری آپ کتابوں کے اندر, کہ جن کو ہم آج ذاکر کہتے ہیں, ذاکرین کہتے ہیں, جن کی باتیں ہم پڑھتے ہیں, جن کی جو احوال ہم پڑھتے ہیں الحمدللہ, ان کے ذکروں کی کیفیت پڑھتے ہیں, ان کی زندگی کو تاکہ دیکھیں ان کا معمول سنت پہ کیسا تھا. حضرت مجدد الحسن رحمۃ اللہ علیہ جو نقش بندی سلسلے کے سربراہ ہیں, امام ہیں الحمدللہ, ان کی سنت کی ایک مثال آپ کو دیتا ہوں, ایک مثال کہ کس قدر محبت ہو جاتی ہے اس اللہ کے ذکر سے انسان کو نبی پاک کی سنت سے, کتنی محبت ہو جاتی ہے کہ تصور بھی نہیں ہوتا آدمی کا کہ بھائی کھڑا ہو کے پانی پی لے, یا کھانا بے ترتیب سے کھا لے, یا کسی چیز کوئی ایسی دن حرکت کر لے, یا سونے جا رہا ہو تو سنت کا عمل نہیں ہو رہا ہو, یا یعنی تصور بھی نہیں ہوتا آپ کی زندگی کے اندر کہ بغیر سنت کو کوئی عمل کر رہا ہے. جی جائے کہ بڑی بڑی سنت آدمی جوڑ دیتا ہے مرد عورت, اور پھر کہتا ہم تو بڑے ذاکر ہیں, ہم تو بڑے عاشق ہیں فلاں, یہ سب ڈھکوسلے والی بات ہے. ذکر خود بتائے گا آپ کو کہ کون کس کا ذکر بہت بڑا ہے, وہ خود سمجھائے گا آپ کو, اس کی زندگی کا کوئی بھی چھوٹا موٹا فیل ہے ہی نہیں, ہر تابہ پابند سنت ہو جاتا ہے انسان کی زندگی مکمل طور پر. امام ربانی مجدد الحسن رحمۃ اللہ علیہ بیمار تھے, اور یہ آخری بیماری تھی, اللہ کے پاس جانے والے تھے, رستے مارک پر تھے, اور تبھی انہوں نے جواب بھی دیا آپ کو, اور بہت کم لوگوں سے ملاقات آپ کی ہوتی تھی, آخری دنوں کی بات ہے. تو آپ نے اپنے فرزند کو بلایا اور کہنے لگے کہ اشارے سے بلایا, کیا کہ بھئی ایک کام کرو. کیا بات ہے؟ حکم فرمائے, کہتے دیکھو کوئی چھوٹا بچہ ہے جو پیدا ہوا ہو, 3 مہینے کا ہو یا 2 مہینے کا ہو. بڑے حیران کی کیا بات ہے, حضرت کیوں بچے کو بلا رہے ہیں؟ لٹھے ہیں بالکل, بہت کمزور. تو الحمدللہ گئے, بچے کو لائے, چھوٹا بچہ 2-3 مہینے کا بچہ تھا, آپ نے اٹھایا گود میں لیا, پیار کرتے رہے کرتے رہے, اس بچے نے تب پیشاب کر دیا. کہنے لگا الحمدللہ اللہ تعالیٰ نے میری نبی بھنگ یہ سنت بھی پوری کر دی, میری زندگی پوری نہیں ہوئی. کیونکہ ایک بچے نے ایسا کیا تھا, نبی پاک سے گود میں لیا تھا, پیشاب کر دیا تھا, تو آپ کے ذہن میں تھا میں اس دنیا سے جا رہا ہوں اور یہ سنت مجھ سے ادا نہیں ہو رہی, ساری زندگی میری چلے گی, کہیں اس سے میری پکڑ نہ ہو جائے, کہ ایسا اس کا مجھ سے پوچھا نہ جائے گا کہ سنت انہیں ادا کیوں نہیں کی تھی. تو آپ نے اس وقت بھی اسی سنت کا ذہن میں رکھا, اور الحمدللہ اللہ نے مدد فرمائی اور بچے کو لیا, اس نے پیشاب کر دیا. آپ نے الحمدللہ ثم الحمدللہ, اللہ تعالیٰ نے میری یہ سنت بھی پوری فرما دی. یہ معیار ہے زندگی کا ہمارا بھائی, یہ ذکر ہے وہ عذاب قبر سے بچانے والا ہے. یہ نہیں خالی تصویر مارتے رہیں اور زندگی میں نہ سنت کا پتہ, نہ شریعت کا پتہ, کسی چیز کا ہم حساب نہ ہو, ایسے ذکر سے کوئی فائدہ نہیں. تو یہ سوچیں اس بات پر الحمدللہ, اللہ سے دعائیں مانگیں کہ اللہ تعالیٰ تمہیں ذکر تک کی توفیق دی ہے, لیکن اپنے آپ کو ٹٹولیں کہ ہم کس طرح مسجد میں آ رہے ہیں, کس شکل میں آ رہے ہیں, کس لباس میں آ رہے ہیں, ہماری حیثیت کیا ہے, ہم اللہ سے ملنے آ رہے ہیں. اللہ کو تو ہر چیز وہ پسند ہے جو اس کے محبوب کے ساتھ ہو, ہم اپنے پسند سے آ رہے ہیں, اپنے طریقے سے آ رہے ہیں, اپنے حساب ہم نے رکھا ہوا ہے, یہ کس زندگی کون سا معیار ہم نے رکھا ہوا ہے, اور پھر کس طرح ہم کہہ سکتے ہیں عذاب قبر سے ہم بچ جائیں گے, یہ ہم جواب نہ دے سکیں گے. کیا سٹینڈرڈ ہے ہمارا, نہ کھانے کا پتہ, نہ کمانے کا پتہ, نہ لباس کا پتہ, نہ شکل کا پتہ, نہ بیٹھنے کا پتہ, نہ رشتہ داری کا پتہ, کسی چیز کا نہیں. بلکہ جبکہ ہے ایسا کہ کوئی چیز بھی ایک لمحہ بھی ایسا نہیں جو نبی پاک نے بتانا دیا ہو کہ تم نے یہ ایسے گزارنا ہے. جو سب سے گندا ترین لمحات ہیں انسان کی زندگی کے اندر, جو ہر روز ہمارے ساتھ پیش آتے ہیں, اس کو بھی اللہ کے نبی نہیں چھوڑا تھا کہ یہ وقت بھی تمہارا خالی نہ جائے کہ عبادت کے بغیر چلا جائے. اور سب سے یعنی ایسا وقت کہ جو دنیا کے نزدیک سب سے فضول وقت ہے, دنیا کے نزدیک سب سے گھٹیا وقت ہے, سب سے نفرت والا وقت ہے, لیکن اللہ کے حبیب نے اس کو بھی ہمارے لیے عبادت والی چیز بنا دی. وہ کون سا وقت ہے کہ جب ہم ٹوائلٹ میں جاتے ہیں, یعنی دیکھ کے حیران ہو گئے تھے صحابہ کرام زمانے باتیں, یہودی حیران ہو گئے, یہ کیا تمہارے نبی نے تمہارے دین دیا ہے, تو اس جگہ کے اوپر بھی اللہ کے نبی نے ہمیں وہ سلیقہ دے دیا, اندر کیسے جاؤ, باہر کیسے جاؤ, داخل کیسے ہو, دعا کیا مانگو, بیٹھو کیسے, باہر کیسے نکلو, اس کے بھی آداب. اور ایک ایک لمحہ جب آدمی وہاں سے باہر ہو کے فارغ ہو کے آتا ہے اس گندی جگہ سے, وہ اللہ کے قریب ہوتا ہے, اللہ کے قریب ہوتا ہے اس ایک فعل سے جس سے ہم فارغ ہو کے آتے ہیں, جو گندی جگہ ہے پیشاب پخانے سے. غلبان جم سرکار دو حسن کے کہ اپنے امت کے لیے ایک لمحہ بھی ایسا نہیں چھوڑا کہ کہیں ایسا نہ ہو کہ جنت میں ہی پچھتائیں, جی ہم تھوڑی سی بات سے ہم جنت سے رہ گئے, کل وہ وقت آنے والا ہے کہ پچھتانا نہیں ہے. تو جس نبی نے وہ وقت بھی ہمارے لیے قید کر دیا کہ تم میری طرح گزارنا, اس کو قیمتی بنانا, اس کو آخرت کا خزانہ بنانا, اس کو ضائع نہ سمجھنا, تم پیشاب کرنے جا رہے ہو, پخانہ کرنے جا رہے ہو, نہیں, میں تمہارا نبی ہوں, میں چاہتا ہوں کہ تمہیں ہر جگہ سے تمہیں جنت کے قریب کر دوں, اللہ کے قریب کر دوں. ایک لمحہ تمہارے, ہم تو مسجد میں آتے ہیں, اللہ کے گھر میں آتے ہیں, ہم اللہ کے گھر میں آتے ہیں اور اس چیز کی پرواہ نہیں کرتے ہم کیسے آ رہے ہیں, کیسے جوتے اتار رہے ہیں, کیسے جوتے رکھ رہے ہیں, کیسے اندر آ رہے ہیں. جب ہمیں مسجدوں سے ہی نہیں اللہ کو پا سکتے تو مجھے بتائیں باقی جگہ سے ہم اللہ کو کیسے پائیں گے. آج ہمیں سوچنا چاہیے اس چیز کا کہ اتنی قیمتی امت ہے نبی پاک صلی اللہ علیہ وسلم کی, الحمدللہ کہ دنیا کہ جتنی امتیں ہوں گی سب رشک کریں گی کیسی امت اللہ تعالیٰ نے دی ہے. کہ صرف وجہ کیا تھی, باقی امتوں میں, اس امت میں سبحان اللہ کہیں یہ رنگ نہیں ملتا کسی امت میں کہ اس طریقے سے کوئی امت اپنے نبی کے اندر فنا ہوئی ہو. مجھے بتا دیں کوئی امت ایسی اتنی فنا نہیں ہوئی جتنی رنگ ہمیں دیا ہے, کہ جو فنا ہونے چاہتا ہے اتنا فنا ہو جاتا ہے اللہ کے رسول کی ذات میں کہ فنا پھر رسول ہو جاتا ہے. کہیں آپ کو نہیں ملتا ایسی چیزیں کسی امت میں, یہ چیز ہو یہاں تک پہنچائے اللہ تعالیٰ نے کہ کتنی محبت کے درجے دیے نبی پاک, اور کس طرح ہم ضائع کرتے ہیں, کوئی بات کرتا ہوں ہنس پڑتا ہوں یہ کر لیں جی ہم کوئی بزرگ تو نہیں ہے جی یہ پہن لیں جی یہ دیہات کر لوا کیا بات کرتے ہیں کہاں مایا جناب. لیکن میں نے آپ مثال دے دیا ایک انسان کی, وہ انسان تھا لیکن اس نے عروج حاصل کیا کس چیز سے, اللہ کے نبی کی سنت کو اختیار کرتے 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 وہ مجدد الف ثانی بن گیا, اس نے ریوائو کیا نبی پاک سنت کو, اتنا ریوائو کیا آپ پتہ ہے تو ہسٹری ہے بہت بڑی. حضرت مجدد ثانی نے پورے ہندوستان کے اندر جو دین قائم رہا, دین کو ریوائو کرنے والے جو تھے وہ حضرت مجدد ثانی رحمۃ اللہ, پتہ ہے کتنی بڑا کام کیا انہوں نے, صرف ایک ہی چیز پہ کام کیا کہ سرکار تم کی سنت کو زندہ کیا تم نے, تو اللہ نے مقام دیا مجدد الف ثانی بنا دیا. اس مقام کا کوئی بزرگ نہیں آیا. انسان کی حیثیت ہے, آج ہم اب تہیہ کر لیں اپنی زندگی کا کہ ہم اپنی ساری زندگی کے معمولات کس پہ گزاریں گے, نبی پاک سنت پہ گزاریں گے, تب جا کے یہ ہمارا ذکر مقبول ہوگا اور اس مقام پہ پہنچائے گا ہمیں کہ قبر کے اندر سب سے بڑا عمل جو عذاب قبر سے بچانے والا کیا ہے, اللہ کا ذکر ہے. امید ہے میری ٹوٹی بوٹی بات سمجھ گئے ہوں گے الحمدللہ, اور ہم اس پہ عمل کریں اس چیز پہ تاکہ یہ ذکر جو کریں اس ذکر کو ہم ضائع نہ کریں, اور ذکر کے پھلوں کو تلاش کریں کہ بھائی کوئی پھل ہے, شریعت کا کوئی پھل نکلا ہے, سنت کا کوئی پھل نکلا ہے. آج ہم نے سوتے میں سرما لگایا ہے, آج صبح اٹھ کے ہم نے مسواک کی ہے, جب ہم صبح اٹھے تو ہم نے وہ کلمات ادا کیے ہیں, نبی پاک تھے اسی طرح ہم نے آنکھوں کو ملا ہے, اس طرح ہم بستر پہ بیٹھے ہیں, اسی طرح ہم کھڑے ہوئے ہیں, کھڑے ہونے کے ساتھ ہی مشین لگ جاتی ہے انسان کی بننے کی. ہمارا تو اٹھنا بھی ہمارا نہیں ہے, ہمارا تو کھڑا ہونا بھی ہمارا نہیں ہے, کوئی چیز ہماری ہے ہی نہیں, ہمارا بیٹھنا بھی ہمارا نہیں ہے. ہر صحابی اسی طرح بیٹھتے تھے جیسے نبی پاک صلی اللہ علیہ وسلم تشریف رکھتے تھے, وہی انداز کوشش کرتا تھا کس مقام پہ کیسے بیٹھا جائے, آلتی پالتی کہاں ماری جائے, دو زانو کہاں بیٹھا جائے, قرآن کو کس ادب سے پڑھا جائے, کس سے کیسی بات کی جائے, انگلی کو کیسے کھڑا کیا جائے, غصے کے وقت کیسے ہاتھ کیا جائے, اور جب کسی بات پارفت کی کرو تو انگلی کو کس طرح رکھنا چاہیے, ہاتھ کو کیسے دبانا چاہیے, اور داڑھی والے کو کب پکڑنا چاہیے, اس طریقے سوچنے کے لیے کیا شان ہے قسم خدا کی, کیسے سرکار میں گاڑی والے کو پکڑ کے کسی بات میں فکر ہوتے تھے تو گاڑی ایسے پکڑ لیتے تھے, بائیں ہاتھ سے کیسے کام کرتے تھے, کبھی سوچنے بات تو بائیں ہاتھ کو دائیں کی انگلی کو کیسے اس طرح مارتے تھے, کس طرح اشارہ فرماتے تھے, اور کس طرح حیا اور شرم ہوتی تھی کہ کوئی سوال پوچھ لیتا تو آنکھوں کو پلکوں کو اوپر نہیں اٹھاتے تھے, اسی طریقے سے جواب دیتے تھے. اللہ اکبر, یہ ہے, ہمیں تو پتہ ہی نہیں, ہمیں نہیں اپنے نبی کی زندگی کو پکڑتے ہیں. آج آپ سن لیں کسی سیاستدان کی زندگی سن لیں, الف سے بے بتا دے گا, وہاں ہوا, وہاں پیدا ہوا, اس نے یہ کیا, اتنی چیز الیکشن لڑے, اس نے فلاں کیا, اور یہ ہسٹری تھی. کسی ایکٹر کی بات کر لیں, کسی دوسری کی بات کر لیں, پوری ہسٹری بتائے گا ہمارا بچہ, لیکن کس کو یہ نہیں بتا سکے گا کہ تمہارے ہمارے نبی کیا कैसे सोते थे, कैसे खाते थे, कैसे बैठते थे, कैसे बात, मुझे पूरा यकीन नहीं। जो मैं आज दाढ़ी वाली बात की है, बहुत कम लोगों को पता होगा इस बात का, पता ही नहीं होगा। क्या खूबसूरत अंदाज था कसम खुदा कि जहां आपकी ऐसी फिक्र की बात हुई तो फौरन दाढ़ी के मुबारक ऐसे हाथ में खड़े थे, ऐसे देखते थे इसको। कोई चीज ऐसी नहीं जो इबादत ना बन जाए इंसान की, इबादत नहीं बल्कि कुर्बे इलाही तक ना इंसान को। करें भाई सब मिलकर आज इबादत तो कर लें, अल्लाह के जिक्र में आए, इतनी बड़ी मेहनत को जाया ना करें, ये कब्र का हमारे इनाम बन जाए। हम सब वादा करें कि भाई जहां तक हमारे से कोशिश होगी, जितनी भी कोशिश हो, सबसे बड़ी कोशिश ये करनी, सब सुन लें बुढ़े जवान जितने बैठे हैं, कि सबसे बड़ी कोशिश इस मस्जिद में, घर में, अल्लाह के घर में आने से पहले पूरे आदाब सुन्नत के साथ आए, पूरे आदाब सुन्नत के साथ आए, ताकि पूरा माल कमा के लेके जाए। अलग उसका ड्रेस रखना चाहिए हमें मस्जिद में, अलग ड्रेस हो, अलग उसी रंग की हर चीज, वैसे अंदर दाखिल हो तो हम कहें वाकई अल्हम्दुलिल्लाह हम पूरी तरीके से कमाई लेके जाएंगे, क्योंकि हम इसी रंग में आए हैं। मतलब दरवाजा खुले, आप जैसे आ जाएं कौन रोकने वाला है आप। बस ये एक मियार है कि बताए, यही उलमा का नाम बताते हैं, ये मौज़ी बताते हैं, ये हमारी तबलीगी जमात बताती है, ये हमारे तालीम हमारी क्या बताती है, ये हम फजाइल अमाल यही तो बता, यही चीज़ें पढ़ते हैं, करते नहीं हैं। कितने अफसोस की बात है सुन के। नहीं, कल से हर आदमी जो है मस्जिद में दाखिल हो, टॉयलेट में दाखिल हो के आप अल्लाह के पास जाएंगे, जो मस्जिद में दाखिल होगा तो नमाज से पहले ही अल्हम्दुलिल्लाह ऐलान हो जाएगा कि ये शख्स मेरा महबूब हो गया है, इसने अदब किया मेरे घर का, किसी ऐसी खराफात को लेके नहीं आया मस्जिद के अंदर, बिल्कुल उसी रंग में आया जैसे मेरे महबूब का रंग है। करेंगे या नहीं करेंगे? हाँ, अल्लाह ताला हम सबको तौफीक दे।